بسم اللہ الرحمن الرحیم، درود پر شہ محمد اور آل محمد پر، السلام علیکم، صبح خیر اور بہت بہت خوش آمدید کہتے ہیں اپنے عزیز ناظرین کو. السلام علیکم خورم.
وعلیکم السلام،
کیسے ہیں آپ؟
اللہ کا شکر، بہت شکریہ. سلام عرض کرتا ہوں اپنے پیارے ناظرین کی خدمت میں، خوش آمدید، خوش آمدید اور خوش آمدید. آپ کا اپنا پروگرام صبح زندگی.
بالکل.
فیس بک ایڈریس ہے ہمارا
facebook.com/sutmorningshow. بالکل.
اور یہ ایڈریس ہم نے اس لیے آپ کو بتایا ہے کہ آپ لوگ ہمیں ہفتے کا موضوع ہمارا اس کے بارے میں ہمارے ساتھ بات کریں گے. ہفتے کا موضوع ہمارا بڑا ہی اہم چل رہا ہے، خواتین کے مسائل، ان کی صورتحال، خاص طور وہ خواتین جو گھر سے باہر نکلتی ہیں کاموں کے سلسلے میں، پڑھائی کے سلسلے میں یا کسی ہر کام کے لیے،
کسی بھی کام کے لیے، بالکل،
جو ان کو مشکلات کا سامنا کرنا پڑتا ہے، اس کے بارے میں ہمارا ہفتے کا موضوع چل رہا ہے. اور ہمارے دروازے ہمیشہ کھلے رہتے ہیں آپ لوگوں کے لیے فیس بک پر.
اور بالکل ہمارا موضوع کہیں ادھورا نہ رہ جائے، اگر آپ ہمارا ساتھ نہ دیں گے تو ضرور ہمارا ساتھ دیجیے. فوراً اپنا لیپ ٹاپ، اپنا کمپیوٹر کھولیے اور ہمارے کو ایک کلک کے ذریعے اپنے کمنٹس بھیجیے.
بالکل ضرور، اور ہمیں بہت خوشی ہوگی. اچھا، وقت ہوا ہے، جیسے کہ ہم لوگ ہمیشہ اپنے پروگرام کا آغاز کرتے ہیں ایک بابرکت حدیث کے ساتھ. تو آج ہم لوگ مولا کائنات امیر المومنین حضرت علی علیہ السلام کے فرمان کے ساتھ پروگرام کا آغاز کریں گے. ہمارے ساتھ رہیے گا.
امیر المومنین حضرت علی ابن ابی طالب علیہ السلام کا ارشاد گرامی ہے، دعا مومن کی سپر ہے، اور جب دروازہ زیادہ کھٹکھٹاؤ گے تو تم پر کھول دیا جائے گا. جب تمہیں تھوڑی بہت نعمتیں حاصل ہوں تو ناشکری سے انہیں اپنے تک پہنچنے سے پہلے نہ بھگا دو.
جی ناظرین، ایک بار پھر آپ سب کو خوش آمدید کہتے ہیں آپ کے اپنے اور ہمارے اپنے پروگرام صبح زندگی میں. جی خورم، آج میرے ساتھ حسن شاہ صاحب موجود ہوں گے. کل ہماری بات کچھ ادھوری سی رہ گئی تھی، تو انشاءاللہ آج ہم اپنے ہفتے کے موضوع پر پوری طرح سے ان سے جو اچھی طرح بات کریں گے.
بالکل، اسلام آباد سے بارول آپ کو جوائن کریں گے انشاءاللہ. اور میرے ساتھ ہمارے دیپن جان گوش صاحب ہوں گے اسٹوڈیو میں، اور نینو ٹیکنالوجی کی تعلیم وہ حاصل کر رہے ہیں، ایم ایس سی، اور انشاءاللہ ان سے ہم ایک بڑے اہم موضوع پر، اور اہم ہے موضوع لیکن اس کی تفصیلات وہ خود ہی بتائیں گے، کیونکہ میرے لیے بھی ایک بڑا ہی نیا ٹاپک ہے. اور ٹاپک یہ ہے کہ ٹیشوز کی بہرحال پیوند کاری کے بارے میں وہ بات کریں گے ہمارے ساتھ. تو دیکھتے ہیں کہ ٹیشوز کی پیوند کاری ہوتی تو ہوتی کیا ہے. بالکل، دیکھتے ہیں دیون جان گوش صاحب کیا بتاتے ہیں ہمیں اس کے بارے میں.
ٹھیک ہے. اور خورم، جس آپ کو پتا ہے کہ ہماری ناظرین کا جو صبح ہے ہم اسے فٹ بنانے کے لیے
بالکل
ہر روز انہیں جو ہے ورزش دکھاتے ہیں.
بالکل صحیح.
ساتھ مل کر دیکھتے ہیں ہمارے ورزش کا حصہ، یعنی پلاٹیز، اور پھر آپ کی خدمت میں حاضر ہوں گے.
ہمارے ساتھ رہیے گا.
بسم اللہ الرحمن الرحیم. ناظرین، ایک دفعہ پھر اپنے ورزش کے پروگرام کے ساتھ حاضر خدمت ہیں. آج ہم ایک اور پلاٹس کی ایکسرسائز کے ساتھ آپ کے سامنے حاضر ہیں. پہلے آپ کوشش کریں کہ جو اسٹیپس ہم انجام دے رہے ہیں ان کو اچھی طرح یاد کریں، ذہن نشین کر لیں، اس کے بعد اس کو انجام دیں. سب سے پہلے اپنے پیروں کو جو ہے وہ کھولیں گے جس طرح میں نے کھول کے رکھا ہے. گردن ہماری صاف ہونی چاہیے، دونوں ہاتھ ہمارے صاف، سینہ باہر، کمر ہماری بالکل اسٹریٹ. دیکھیں میں اس کپڑے کو آگے کھینچ کے میں آپ کو دکھاتا ہوں کہ کمر بالکل سیدھی ہے اور پیٹ ہمارا اندر کی طرف ہے. سیدھے کھڑے ہوں گے، دونوں پیروں کے بیچ میں فاصلہ ہونا چاہیے. سیدھے پیر کو ہم جو ہے وہ آگے کی طرف لے کے آئیں گے، گھٹنا موڑ کے پنجے کے بل پہ ہم کھڑے ہوں گے. اور اس کے بعد جو ہے وہ بالکل دوسرا جو الٹا پیر ہے وہ بالکل سیدھا ہے. اور یہ دیکھیں آپ، اس کو جو ہے وہ بالکل آپ گھٹنے کو نہ موڑیں کہ یہ جو ہے وہ بالکل گھٹنا مڑ جائے. یہاں پہ دقت کریں، پنجے پہ کھڑا ہوں، سانس لیں گے، سانس لیں گے، پیٹ کو اندر کریں گے اور سانس کو چھوڑیں گے. ایک دفعہ اور. سانس لیتے وقت ہم اپنے پیر کو اوپر کی طرف لے کے جائیں گے. اب میں اپنے دوست حامد ورزش کرے گا, اس میں آپ کو دکھاتا ہوں. پیر کو اوپر لے کے آئے گا ساتھ کے ساتھ, سانس کے ساتھ. پیر کو بالکل اسٹریٹ رکھا ہوا ہے اس نے. رضا ان لوگوں کے لیے یہ ورزش انجام دے رہا ہے جن کو کمر کا پرابلم ہے یا کسی اور طرح کا پرابلم ہے. ایک دفعہ اور دیکھیں, پنجے پہ میں کھڑا ہوں, گھٹنا مڑا ہوا ہے, دوسرا پیر سیدھا ہے. سانس لوں گا, سانس چھوڑنے کے ساتھ ساتھ میں پیر کو زمین پہ رکھوں گا. سانس لوں گا تو پیر کو اوپر اٹھاؤں گا, اور جب میں نے سانس چھوڑی ہے تو پیر کو زمین پہ رکھا ہے. سانس لیں, اور اب میں پیر کے ساتھ ساتھ اپنے ہاتھوں کو بھی اوپر لے کے جا رہا ہوں, اور ہاتھوں کو سانس چھوڑنے کے ساتھ پیر اور ہاتھوں کو نیچے لے کے آؤں گا. دیکھیں, سانس لیا میں نے, سانس لوں گا اور سانس چھوڑوں گا. پیر کو رکھیں گے, اب دوسرے پیر سے جو ہے وہ ہم الٹے پیر سے اس ورزش کو انجام دیں گے. دوبارہ میں یہ دکھاتا ہوں کہ یہ جب پیر اوپر آئے گا تو یہ جو ہے وہ ہماری کمر کے لیول پہ ہمارا پیر ہونا چاہیے. اس چیز کا آپ ہمیشہ خیال رکھیں, اس پیر کو اور ہمارے جو ہے وہ ران کو کمر سے اوپر نہیں جانا چاہیے. دیکھیں, دونوں ہاتھ سامنے کی طرف, سانس لیں گے, پیٹ کو اندر لے کے جائیں گے اور سانس لیں گے, سانس کو چھوڑیں گے. سانس چھوڑنے کے ساتھ ساتھ جو ہے وہ اپنے پیر کو اوپر لے کے جائیں گے, پھر پیر کو زمین پہ رکھیں گے. دوبارہ سانس لیں گے, سانس کو چھوڑیں گے, پیر کو اوپر لے کے جائیں گے, سانس لیں گے, اور اب ہاتھوں کو بھی اوپر لے کے جائیں گے. دیکھیں, ہاتھوں کو اوپر لے کے گیا میں, اور اس کو دوبارہ میں نے نیچے چھوڑا, دوبارہ اوپر لے کے جا رہا ہوں, اور دوبارہ پیر کو جو ہے وہ زمین پہ رکھوں گا. اب میں سائڈ سے اس ورزش کو کر کے آپ کو دکھاتا ہوں. دیکھیں, دونوں ہاتھ میرے اسٹریٹ ہیں اور پیر میرا مڑا ہوا. کمر آپ کی نہیں مڑنی چاہیے, نہ پیٹ آپ کا باہر کی طرف نکلنا چاہیے. اس کا آپ بالکل خیال رکھیں, ہاتھ بالکل آپ کے سامنے کی طرف ہونے چاہیے, اور یہ آپ کے کندھے سے اوپر نہ ہو. دوبارہ دیکھتے ہیں, سیدھے ہاتھ اور سیدھے پیر اور سیدھے ہاتھ کے ساتھ. سانس لوں گا, ہاتھ اور پیر دونوں ایک ساتھ اوپر, ہاتھ اور پیر ایک ساتھ نیچے. دوبارہ سانس لوں گا, اب الٹے پیر کے ساتھ سانس لوں گا. پیر اور پیٹ ہمیشہ اندر کی طرف ہونا چاہیے. آپ کا پیٹ ران ہمیشہ لیول میں ہو کمر کے. اوپر لے کے جاؤں گا, نیچے رکھوں گا. دوبارہ اپنے جسم کو نارمل کریں. اس ورزش کو آپ جو ہے وہ ہر پیر کے ساتھ 8 یا 10 دفعہ انجام دیں. اگر کمر کا پرابلم ہے تو آپ دیوار کا سہارا لیں. اگر مشکل نہیں ہے تو کوشش کریں کہ یہ پیر اور ران آپ کا کمر سے اوپر نہیں آئے. کمر آپ کی صاف ہونی چاہیے, سینہ نکلا ہوا, پیٹ اندر کی طرف, دونوں ہاتھ اسٹریٹ, کندھے سے اوپر نہیں جانا چاہیے. امید کرتا ہوں کہ آپ اس ورزش کو اچھی طرح انجام دیں گے تاکہ آپ کا بدن مزید اچھا ہو سکے. اگلے روز تک کے لیے خدا حافظ.
جی ناظرین, آپ کو ایک بار پھر خوش آمدید کہتے ہیں. آپ نے ہمارے ورزش کا حصہ ملاحظہ فرمایا. امید کریں گے کہ آپ اس ورزش کو ہمیشہ ہمارے پروگرام کے ساتھ کرتے رہیں گے تاکہ آپ بالکل فٹ رہیں. ناظرین, وقت ہوا ہے ہمارے گفتگو کے حصے کا جہاں خورم ہمارا انتظار کریں. جی خورم,
بہت شکریہ رباب. تو رباب, آپ تیار ہیں کہ آپ کو ہمیں بتائیں کہ ٹیشو ویلڈنگ کیا ہوتی ہے؟
بڑا پیچیدہ مسئلہ, سن کے ہی سمجھ میں
بالکل بارہ. یہ تو بہرحال ہم جو ہیں دیپن جان گھوش صاحب ہمیں بتائیں گے کہ ٹیشو ویلڈنگ جو وہ آج موضوع لے کے آ رہے ہیں, یہ ہوتا تو ہوتا کیا ہے. تو چلتے ہیں ملاقات کرتے ہیں. السلام علیکم, کیسے ہیں آپ؟
میں صحیح ہوں.
بہت شکریہ ادا کرتا ہوں آپ کا. بہرحال آپ نے ٹائم نکالا اپنی مصروف روٹین سے. اچھا دیپن جان, یہ ٹیشو اور پھر اس کی ویلڈنگ, ویلڈنگ تو سنی سنائی لگتی ہے, ٹیشو بھی اخبارال یہ ہے جانا پہ جانا ہے, لیکن یہ ٹیشو کی ویلڈنگ کیا کیسے ہوتی ہے؟
پہلے ہی میں یہی بولنا چاہوں گا کہ ویلڈنگ ہم لوگ جو جانتے ہیں کہ کوئی بھی دو چیز کو جوڑنا,
ٹھیک ہے,
کوئی ہیٹ کے ذریعے سے,
ٹھیک ہے.
تو ٹیشو ویلڈنگ یہ ایک نیا موڑ ہے, لائک ہمارے جتنے بھی ٹیکنیکس ہیں ٹیشوز کو جوڑنے میں. تو ٹیشو ویلڈنگ یہ ہے کہ جس میں جو ٹیشوز کو ساتھ لایا جاتا ہے سرجری کے ٹائم یا کوئی بھی ٹراما کے بعد, اور اس کو کوئی بھی ہیٹ سورس جیسے لیزر ہو, اس کے ذریعے اس کو جوڑا جاتا ہے,
ٹھیک ہے.
تو جیسے ہم لوگ جانتے ہیں کہ ٹیشو کا جو مین کانسٹیٹوئنٹ ہوتا ہے وہ ہوتا ہے کولاجن.
اچھا,
تو کولاجن ایک ایسا फाइब्रिल अरेंजमेंट में रहता है जो एक प्रॉपर अरेंजमेंट में होता है, तो जब हम उसे हीट देते हैं लाइक विथ लेजर या किसी और हीट थर्मल सोर्स से, तो वो जो उसके बॉन्ड्स होते हैं वो टूट जाते हैं। अच्छा। और फिर जब हम लेजर हटा देते हैं लाइक वो सिर्फ एक शॉर्ट ट्रीटमेंट के लिए हम लोग यूज करते हैं, तो उसके बाद जो बॉन्ड्स टूट जाते हैं वो फिर से फॉर्म होते हैं। तो जब दो टिश्यूज पास पास रहते हैं, जब उसमें नया बॉन्ड फॉर्म करते हैं, तो वो दो टिश्यूज जुड़ जाते हैं।
ठीक है, सही।
तो इसे हम लोग लेजर वेल्डिंग कहते हैं।
अच्छा, इस लेजर वेल्डिंग या वही टिश्यू वेल्डिंग जो इसकी बात हो रही है। अच्छा, लेजर का इस्तेमाल किया जाता है इसमें?
हाँ, लेजर जो हमारा मेन हीट सोर्स है, क्योंकि हमें किसी भी तरह जो टिश्यू होता है उसका टेम्परेचर को हम लोग
पिघलाना है उसे।
हाँ, पिघलाना। हाँ, उसके लिए ऊपर तो पिघलता नहीं है, पर उसके लिए बायोलॉजिकली उसके जो कॉन्स्टिट्यूएंट्स है उसमें चेंज लाना होता है।
ठीक है, सही।
जैसे कोलाजिन की कोआगुलेशन, वो जोड़ना वो होता है, तो हमें किसी भी तरह उसका टेम्परेचर बढ़ाना होता है, तो हमें थर्मल सोर्स चाहिए।
ठीक, दीपन जान, ये टिश्यू को जो हम वेल्ड करते हैं, दो टिश्यूज को आपस में वेल्ड करते हैं, ये क्या एक ही किस्म के दो टिश्यूज को वेल्ड करते हैं या किसी भी दो किस्म के टिश्यूज को हम वेल्ड कर सकते हैं?
इसमें हम लोग अभी तक जो रिसर्च चल रहा है या जिस तरह क्लिनिकल साइट पे, इसे हमें एक ही तरफ के टिश्यू को वेल्ड करना होता है, क्योंकि ये जो वेल्डिंग होता है, जो इसका टाइम, इसका टेम्परेचर, इसका जो फैक्टर्स होते हैं, ये टिश्यू डेंसिटी, उसका कोलेजन के ऊपर डिपेंड करते हैं। जो अलग अलग टिश्यूज यूज करते हैं तो वो बदल जाते हैं, तो उसमें सही वेल्डिंग नहीं हो पाता है।
ठीक है, सही है। बहुत शुक्रिया दीपन जान घुश, बात आपके साथ जारी रहेगी हमारी। अभी चलेंगे हम रुबाब की तरफ, देखते हैं रुबाब हमें कहां पर लेके जा रही हैं।
बहुत शुक्रिया खुर्रम, बहुत शुक्रिया। नाज़रीन, वक्त हुआ है हमारे मजेदार हिस्से का, यानी खाने पकाने के हिस्से का। देखते हैं अली वरियानी साहब आज हमें क्या बनाना सिखाएंगे।
तेहरान और मैं अली वरियानी सुबह ज़िंदगी के इस कुकिंग प्रोग्राम में आप सब लोगों को खुश आमदीद कहता हूँ। उम्मीद है कि आज की सुबह हर रोज़ की तरह आप शादाबी, सलामती और मुस्कुराहट के साथ जागे हों। तो आज भी हम मौजूद हैं बुशरा मीरी के साथ। कैसे हैं आप? ठीक है जी। आपके कुकिंग के प्रोग्राम्स यहाँ से व्यूज़ ने देख लिए, तो हमने बहुत सारी चीज़ें उनको सिखाई। आज आप क्या सिखाने वाली हैं?
अभी मैं नींबू मिर्चों का पानी का अचार, नींबू के पानी और मिर्च का अचार।
अच्छा, फिर एक दूसरा टाइप के अचार है आज
जी,
भी।
ये भी दूसरा
अच्छा,
टाइप का
तो है। ये आप कितने लोगों के लिए बना रही हैं आज?
अचार तो है, ऐसा चीज़ है कि जितना मर्जी लोग खा लें, कम खाते हैं अच्छा, कुछ लोग ज़्यादा खाते हैं।
तो इसके जो इंग्रेडिएंट्स हैं वो क्या हैं, ये आप बता सकते हैं?
इसके अंदर सिर्फ सफ़ेद जीरे का पाउडर होगा।
अच्छा, तो पाउडर यूज़ कर रहे हैं जी, जीरा यूज़ नहीं कर रहे?
नहीं, मैं सफ़ेद जीरे का पाउडर लेके आया हूं। वो है,
ये उसी टाइम भी ग्राइंड कर सकते हैं ना?
जी जी।
अच्छा जी।
और थोड़ी सी हल्दी डलेगी, नमक और मिर्च।
अच्छा जी।
हरी मिर्च और लाल मिर्च।
अच्छा, और नींबू की जरूरत भी है?
नींबू का पानी निकालेंगे। अच्छा, हरी मिर्च को किसी बोतल में या जार में डाल के, या इसमें बाउल में डालेंगे हरी मिर्च को, और उसके बाद इसमें पानी।
इसमें भी मिर्चें ज्यादा हैं?
जी, मिर्चें हैं ज्यादा।
अच्छा,
और नींबू है।
अच्छा, तो करना क्या चाहिए हमें? मैं मुझे भी कुछ होमवर्क दीजिए।
बिल्कुल, आप कीजिए
जी, मैं आपके लिए कुछ काम करता हूँ। तो
हरी मिर्ची को टक लगा के इसमें डालें।
अच्छा, ये किस तरह? इस तरह?
नहीं,
हाँ, बीच में से। अच्छा, यानी अलग कर दूँ?
नहीं, अलग, पूरा अलग नहीं करना।
एक आप मुझे सिखाएं, फिर मैं बाकी करूंगा। तो ये भी बीच में से जो है
जी, ताकि इसके अंदर नींबू का पानी और नमक।
अच्छा, ये मैं कर लूंगा। और बाद में क्या करना चाहिए हमको?
बस फिर नींबू का पानी निकाल के इसमें डालें।
बस
मैं मसाला डालूंगी इसमें।
ऐसा है तो मैं रोज बना के भेज सकता हूँ?
लेकिन रोज नहीं बिकेगा, ये 8 दिन के अंदर, कम से कम 8 दिन चाहिए होते हैं इसे।
अच्छा,
इसमें सब मसाला मिला के हम इसको धूप में रखेंगे। अच्छा, ये 5-6 दिन धूप में रहेगा और उसके नींबू के छिलके जो हैं ये भी गल जाएंगे।
और अगर धूप ना हो?
धूप ना हो तो फिर आप किसी चूल्हे के नजदीक इसको रख दें।
अच्छा, यानी कि अगर बारिश के टाइम जो है वो हम,
हाँ, फिर इसको चूल्हे के पास रख दें ताकि इसको थोड़ी गर्माए।
और काम दें मुझे,
और ये नींबू का पानी निकालें।
आज मैं काम करने के मूड में हूँ।
सही है।
तो नाज़रीन देखें, मुश्किल काम कर रहा हूँ। काफ़ी है?
हाँ, काफ़ी। ये भी काट लूँ?
काट लूँ। अच्छा जी, काफ़ी है।
चलिए,
और भी काट लूँ?
बस इसको पानी निकालें और अच्छा, ये छिलके जो हैं ये भी यूज़ होंगे, ये इसके अंदर डालेंगे।
अच्छा
जी,
तो इसके छिलके भी यूज़ करें। ये वही ज़बरदस्त नींबू है, पानी बहुत है उसमें, सारा ऊपर जा रहा है। अच्छा, ये तो हो गया। اب ان کو میں آدھا کروں.
ہاں جی آدھا
اس طرح.
چلیں اس میں ڈالتے ہیں
بس. سمپل کام ہے. یہ چیزیں ہمیں سکھائے نا. یہ سمپل.
دیکھیں اس میں کوئی چیز بھی ضائع نہیں گئی نا. نیمبو کا جوس بھی اسمیل میں آ گیا. اس کے چھلکے بھی وہ بھی استعمال.
بالکل. ہوم ورک ختم ہو گیا. نمبر کتنا دیں گے مجھے؟
نمبر آپ کو پورا ہے. اچھا یہ دیکھیں نمک ڈل گیا اس میں.
اچھا جی.
یہ تھوڑی سی ہلدی ڈالوں گی اس میں تاکہ اس کا تھوڑا سا کلر جو ہے وہ چینج ہو جائے گا. جب نیمبو اس کا کلر پکڑیں گے ہلدی کا اس وقت. اور یہ سفید زیرے کا پاؤڈر ہے بھنا ہوا ہے زیرہ اس کا پاؤڈر.
جی یہ زیادہ ڈالنا چاہیے. دو چمچ یعنی آپ نے ایک چمچ نمک ڈالا اس میں. آدھا چمچ ہلدی ڈالی آپ نے.
اور نمک کو یہ ہے نا ذائقے مطابق. کوئی تیز کھاتا ہے کوئی ہلکا کھاتا ہے.
اچھا یہ بن تو نہیں گیا؟
یہ بن نہیں گیا.
اچھا
لیکن آپ کھا سکتے ہیں ہری مرچ کو توڑ کے.
اس کو
اب اس کو آپ جار میں ڈالیں کسی میں.
اچھا جی.
اور جار میں ڈال کے اس کو بند کر کے یا تو دھوپ میں رکھ دیں.
دھوپ میں.
دھوپ میں رکھیں گے یہ 5-6 دن کے اندر تیار ہو جاتا ہے.
اچھا.
اگر دھوپ نہیں ہے تو پھر اس کو چولہے کے نزدیک رکھ دیں.
چولہے کے نزدیک
تھوڑی سی اس کو تاکہ. ہاں بوتل بند کر کے بوتل میں ڈال کے.
عجیب خوشبو ہے اس میں. یہ زیرے کی وجہ سے.
زیرے کی وجہ سے کچھ ہاتھوں کی برکت ہے اس میں.
چلو میرا ہاتھوں کا ورک. آپ کے ہاتھوں کا برکت بھی ہے اس میں. تو بس یہ بن گئی. یہ بس بوتل میں رکھنا ہے اور چولہے کے پاس رکھ کے کتنے دنوں کے لیے رکھنا ہے؟
ویسے یہ اگر دھوپ ہو تو یہ 4-5 دن میں تیار ہو جاتا ہے.
اور اگر چولہے کے پاس رکھیں
وہ جب ہی ہفتے کے اندر تیار ہو جاتا ہے.
اچھا ویسے تو 4. پھر یہ کھانے کے ساتھ
نوش فرمائیں آپ اس کو.
نوش
کھانے کے ساتھ.
اچھا تو ناظرین پھر سے خوش آمدید کہتا ہوں. جیسے کہ آپ نے بریک سے پہلے دیکھا ہم نے نیمبو پانی اور ہری مرچ کی.
اس کی ہری مرچ اور مسالہ.
جی نیمبو کے بہت خواص ہیں. بہت سارے خواص.
دیکھیں اس میں ایک وٹامن سی ہوتا ہے.
جی
اور اس کا یہ اس پیاز بجھانے کے بھی کام آتا ہے. اس کا شربت جو پیا جاتا ہے جس کو نیمبو پانی اصل میں کہتے ہیں.
ہاں بہت مفید ہے. تو ناظرین اب یہ تیار شدہ جو اچار ہے یہ ہمیں بوتل میں رکھنا چاہیے. اور یہ دھیان رکھیں کہ جو بوتل آپ یوز کرتے ہیں اچار کے لیے وہ ضرور شیشے سے بنی ہوئی ہو.
شیشے کی بنی ہوئی ہو. اور اس میں اچار ڈالنے پہلے سے یہ بالکل خشک ہونی چاہیے.
ہاں پانی نہیں ہونی چاہیے
اس کے اندر. پانی نہیں ہونا چاہیے نہیں تو اس میں اندر پھپھوندی آ جائے.
اور
اس اچار کو میں بوتل میں ڈالتی ہوں.
جی
اور یہ 5-6 دن میں تیار ہوگا. اس کو یا تو آپ دھوپ میں رکھیں دھوپ میں. اگر آپ کے پاس دھوپ نہیں ہے بادل ہے تو پھر اس کو آپ چولہے کے نزدیک.
اچھا تو یہ آپ اس کے اندر
اس کو میں اس بوتل میں ڈالوں.
اچھا جی. اور اس میں اور کچھ نہیں ڈالنا ہے؟
نہیں اس میں تیل نہیں ڈالنا. اس میں کچھ نہیں ڈالتا. اس میں تیل ڈالتا ہے.
5-6 دن جو ہے دھوپ میں ڈالنا ہے.
اس کے بعد پھر آپ کھائیے گا اس کو.
بس تیار. بہت ہی آسان ہے. یہ تو ہم کر لیں گے. بس کچھ لوگ کہتے ہیں کہ پلاسٹک کی بوتل میں نہیں ڈالنا ہے اچار.
نہیں کچھ نہیں ہوتا اس سے بھی. پلاسٹک کی بوتل میں ڈالیں. پلاسٹک کی بالٹی میں ڈالیں. جس میں بھی ڈالیں اس کے منہ کے اوپر آپ کپڑا باندھیں.
اچھا
تاکہ اس میں ہوا کراس ہو.
اچھا تو یہ بس ہم بند کر کے. یہ آپ نے پہلے سے بھی بنائی ہوئی ہے
جی.
تو یہ دیکھیں یہ ایسے بوتل میں رکھے. دھوپ
اب اس کو دھوپ میں رکھیں یا چولہے کے نزدیک رکھیں تو یہ تیار ہو جائے گا.
یہ پہلے سے بھی آپ نے میرے خیال سے بنا کے رکھی ہیں. آپ سیمپل
لائیں. جی جی میں سیمپل لائی ہوئی ہوں
ناظرین کے لیے. تو
یہ اچار میں بنا کے لائی ہوئی ہوں. یہ بالکل تیار اچار ہے
جی. یہ
وہی اچار ہے جو میں نے آپ کے سامنے ابھی بنایا ہے. اور یہ بالکل تیار اچار ہے. اس کو آپ چکھ سکتے ہیں کھا کے بھی دیکھ سکتے ہیں.
بہت اچھا. تو ناظرین امید ہے کہ آج کی پروگرام جو ہے آپ کے لیے مفید ثابت ہوئی ہو. تو بشرا جی آپ کو اور کچھ کہنا ہے؟
بس اور کچھ نہیں کہنا. مجھے یہی کہنا ہے کہ آپ اس کو آزمائیے گا. اور اس میں پانی لیمو کا پانی زیادہ ہونا چاہیے.
اچھا جی جی. تو ناظرین یہ خیال رکھیں.
مجھے امید ہے کہ آپ لوگ پسند کریں گے اس کو.
ضرور ضرور. تو ناظرین اگلے پروگرام تک ہمیں اجازت دیجیے.
اللہ حافظ.
اللہ
جی. ناظرین آپ نے لیمو اور ہری مرچوں کا مزیدار سا اچار جو ہے بنانا سیکھا. امید کرتا ہے آپ کو یہ ریسیپی بہت پسند آئے گی. ناظرین ہم چلیں گے فوراً خورم کی طرف تاکہ وہ اپنی گفتگو کو جاری رکھ سکیں. جی خورم.
بہت شکریہ رباب جی. بالکل ہمارے ساتھ دیپن جان موجود ہیں. MSc नैनो टेक्नोलॉजी, और बात हमारी टिश्यू वेल्डिंग टिश्यूज़ की पेवंतकारी के बारे में गुफ्तगू हमारी चल रही है। तो चलते हैं दीपनजान की तरफ ताकि हम गुफ्तगू को आगे बढ़ा सकें। दीपनजान, ख़ास तौर पे किन टिश्यूज़ के ऊपर फोकस किया जाता है उनकी वेल्डिंग के लिए? कोई ख़ास किस्म के टिश्यूज़ हैं मसलन आप लोग?
हाँ, हम लोग इस पर ख़ास तरह के टिश्यूज़ के ऊपर फोकस करते हैं जो मेनली कनेक्टिव टिश्यूज़ होते हैं। अच्छा। क्योंकि जब हम टिश्यूज़ को हीट करते हैं तो हर टिश्यू का एक फंक्शन, एक काम होता है। तो जब हीट ट्रीटमेंट करते हैं तो शायद टिश्यू का स्ट्रक्चर चेंज हो सकता है, जिससे अगर कोई वो फंक्शनल टिश्यू हो तो उसमें प्रॉब्लम आ सकते हैं। तो जो कनेक्टिव टिश्यू, जैसे हमारे कॉर्निया हो गया, फिर कार्टिलेज, टेंडन, इस पे हम लोग काम चल रहा है।
ठीक है, लेकिन ऐसे टिश्यूज जिन जो कोई चीज रिलीज कर रहे हैं, कोई फंक्शन कर रहे हैं, उन पे उनको हाथ नहीं लगाया जाता?
नहीं, अभी तक नहीं, क्योंकि हम लोग उस पे हीट ट्रीटमेंट का बात आता है तो उससे फंक्शनलिटी अगर चेंज ना हो जाए, हाँ, उसको वैसे रखने की तरीके से हम लोग उस पे अभी तक काम
करते हैं। अच्छा डॉक्टर साहब, ये सर्जरी में हम लोग स्टिचिंग की बात आती है, ये मसलन टांके लगाना कह सकते हैं, स्टिचिंग कह लेते हैं, उसमें भी इसका कोई रोल है, कोई इसकी वजह से कोई तब्दीली आएगी?
जैसे आपने जो टांके लगाना कहा, तो पहले ये होता था कि हम लोग जो धागा लाइक जो टांके लगाते थे, फिर धीरे धीरे टाइम के साथ उस पे स्टेपलर की, जिसे हम स्टेपलिंग कहते थे, स्टेपल्स आया, फिर क्लिप्स आया जिसमें हम लोग दो क्लिप्स के जरिए दो टिश्यूज को जोड़ते थे।
ठीक है।
फिर आया कि बायोसॉर्बेबल लाइक पॉलीमर बेस्ड जो धागे थे, जो बॉडी लाइक आप ऑपर सर्जरी के बाद खुद ब खुद वो पिघल जाते थे,
बदन के अंदर ही पिघल जाते हैं। ठीक है,
तो जो सिल्क के बने होते थे। पर आजकल जो नया टेक्नोलॉजी है वो है लेजर वेल्डिंग। अच्छा। जिसपे हमको कोई सीलना इसका कोई जरूरत है नहीं, और हम लोग बॉडी किसी भी पार्ट पे लाइक अगर वो कितनी भी ऊपर तक हो या इंटीरियर में हो, जहाँ पे सीलना एक मुश्किल साबित हो सकते हैं, वहां पे भी हम लोग इसका फायदा उठा सकते
हैं। जबरदस्त। ये दीपनजान, ये तस्वीर किस चीज की है
जो आप देख सकते हो? ये जो लाल कलर के ये फिल्म्स है लाइक ये गोल नैनो रॉड्स है, और अच्छा। इसको काइटोसन, काइटोसन एक पॉलीमर है, तो है? उसके अंदर ये एम्बेडेड है गोल नैनो रॉड्स। जो अच्छा। गोल नैनो रॉड्स है वो लेजर को एब्जॉर्ब करता है, लाइक वो एक हीट का सोर्स होता है।
ठीक है।
तो ये जो फिल्म्स है इसको हम टिश्यूज, दो टिश्यूज के ऊपर रख के इसके चारों ओर से वेल्ड करते हैं, तो जिससे होता है कि दो जो टिश्यूज है वो अपने आप में जुड़ जाते हैं।
जबरदस्त। अच्छा, तो ये बहरहाल जो है प्रोसेस आपने इस तस्वीर में दिखाया है कि किस तरह होता है। अच्छा दीपनजान, लेज़र का कितना रोल है इस प्रोसेस में, वेल्डिंग में?
जो मेन हम लोग यहाँ पे देखते हुए लेज़र और टिश्यू का इंटरेक्शन।
अच्छा।
जो लेज़र और टिश्यू का इंटरेक्शन है वो तीन तरीके का होता है। एक होता है वेल्डिंग, जिसके बारे में अभी तक मैं बात कर रहा हूँ, सोल्डरिंग, जिसमें लोग प्रोटीन सोल्डर्स जैसे एल्बुमिन या प्रोटीन उसका इस्तेमाल करते हैं, जिससे लेजर और उसका इंटरेक्शन, सोल्जर की इंटरेक्शन होता है, जिससे टिश्यूज अबाव जुड़ जाते हैं,
जुड़ जाते हैं।
और तीसरा है फोटोकेमिकल बॉन्डिंग, जिसे हम लोग फोटोकेमिकल डाइज, जो डाइज होते हैं वो लेजर को एब्जॉर्ब कर सकते हैं, जैसे मिथिलिन ब्लू हो गया, आपको पता हो मिथिलिन ब्लू, ICG, रोज बेंगल,
केमिकल्स हैं जो खींचेंगे लेजर को।
हाँ, वो लेजर खींचते हैं और एक प्रोटीन के साथ उनका इलेक्ट्रॉन का ट्रांसफर होता है, और जिससे क्रॉस लिंकिंग होते हैं और टिश्यूज जुड़ जाते हैं।
सही, जबरदस्त। दीपनजान, ये तस्वीर किस चीज की है?
ये मैं जो पहले आपको बोला था जो फिल्म्स थे, जो गोल नैनो और काइटोसन के फिल्म्स थे, आप देख सकते हैं कि यहाँ पे दो टिश्यूज है जिसको पास पास जोड़ा गया, रखा गया है, और उसके ऊपर फिल्म रखा गया, और जो आप लाइट दिखाई दे रहे हैं वो लेजर है।
ठीक
है। तो उसके चारों ओर से, उसके बॉर्डर से हम लोग लेजर अप्लाई करते हैं।
जबरदस्त।
तो बीच का जो लाइन दिख रहा है, जो दो टिश्यूज का गैप है, वो जुड़ जाते हैं लाइक जब लेजर के और फिल्म्स के अटैचमेंट्स इंटरेक्शन।
अच्छा, ये अभी जो लाल रंग की शीट हमें नजर आ रही है, ये भी टिश्यू है हमारे पास, और नीचे सफेद वाला भी टिश्यू है, ऐसा ही है?
नहीं, जो लाल वाला है वो गोल नैनो रॉड्स है।
ठीक है।
नैनो पार्टिकल्स
जो अट्रैक्ट कर रहा है लेजर को,
जो हीट एब्जॉर्ब करता है, पर उसको हम ऐसे नहीं रख सकते क्योंकि उसका एक मैट्रिक्स होना चाहिए जिसके अंदर हम उसको रखे, एम्बेड करके रखे। काइटोसन यूज कर, जो पॉलीमर है और जब बायो कंपैटिबल, लाइक उसमें हमें कोई नुकसान नहीं होता।
ठीक है, सही है।
तो हम दो टिश्यूज को उसके ऊपर रख के चारों ओर से जोड़ते हैं, तो जो टिश्यूज है वो अपने आप में जुड़ जाते हैं।
ठीक। तो ये शीट जो है ये हमारे पास इस काम का, ये काम देती है कि हीट को एब्जॉर्ब कर रही है, लेजर से जो हम हीट आ रही है उसको एब्जॉर्ब कर रही है, और फिर उसको मुंतकिल कर रही है हमारे टिश्यू की तरफ, ताकि वो आपस में जुड़ सके। अच्छा दीपनजान, लेजर हमने इस्तेमाल की, लेजर के इस्तेमाल करने के बाद कहा जाता है कुछ असरात होते हैं, कुछ मनफी असरात, कुछ मुस्बत असरात होते हैं उस टिश्यू पर, तो इस वेल्डिंग के चक्कर में भी हमारे पास ऐसा है कुछ ऐसे असरात पड़ेंगे टिश्यू पे जो नुकसानदेह हो सके? या
नुकसान का बात अगर हम लोग करें तो टिश्यूज के जो फंक्शन है या जो उसका जो काम है उसके ऊपर कोई बदलाव नहीं आता है,
ठीक है,
पर इसका जो इस्तेमाल उसके ऊपर जैसे हम लोग दो तीन नुकसान देख सकते हैं। एक जो लेजर है इसको जब हम किसी बॉडी के ऊपर जब फोकस करते हैं तो जो उसके आसपास के जो टिश्यूज या सेल्स होते हैं जो सही है जिसमें कोई डैमेज नहीं है तो उसके हीट के वजह से उस पर डैमेज हो सकता है,
ठीक है।
सेकेंड है कि जो जब दो टिश्यूज जुड़ते हैं तो हम लोग को ख्याल रखना चाहिए कि कैसा लेजर और कितने टाइम तक उसको फोकस करना चाहिए ताकि वो जो जोड़े उसका एक तो पुख्ता जोर होता है जो हमें नॉर्मल टिश्यूज की तरह हो, ऐसे नहीं कि लाइक वो टूट जाए या फिर से दोबारा खुल जाए या फिर उसमें ज्यादा है हम उसको बर्न कर दे,
ठीक
तो
है।
ये सब चीजों पे ध्यान देना
ध्यान दिया जाता है। ये दीपंजन ये तस्वीर इसमें क्या देख रहे हैं हम लोग?
इसमें वेल्डिंग की आप पिक्चर लाइक जो स्टेनिंग की पिक्चर्स है उसे आप देख सकते हो। जो ऊपर का हिस्सा है वो जो फिल्म है लाइक जो पहले शीट के और हम लोग बोलते हैं एक माइक्रोस्कोपिक इमेज है,
ठीक है,
और नीचे जो नीला हिस्सा है वो टिश्यू है और जो बीच का जो आपको हरी लाइन दिख रहा है वो है कि लाइक जो सफेद है जिसको हरी लाइन से दिखाया गया कि वो जुड़ गया है लाइक दोनों के बीच में एक जुड़ गया है और लाइक वो एक हिस्सा लाइक एक पुख्ता जोड़ बना दिया है, तो उसे हम लोग एरो से पॉइंट करके दिखाया है कि कैसे हम लोग जोड़ सकते हैं।
अच्छा, ये जो हमें पीली लाइन नजर आ रही है जिसके नीचे सफेद सफेद खाली जगह नजर आ रही है,
हाँ,
ये वो जगह है जहां पर जो है वो जुड़ना है,
हाँ,
वेल्डिंग हो रही
है। हाँ, वो जो सफेद है वो खाली जगह नहीं है, वो अच्छा, जो वो जो कोलेजन है उसको जो हीट डी नेचर हुआ है वो चीज है, तो अभी सफेद को उसको हम फोकस करने के लिए उसको हम लोग पीली लाइन से दिखा रहे हैं।
नीचे जो हमारे पास ये सब्ज है ये टिश्यू है हमारा,
ये हमारा जो बॉडी का नेचुरल टिश्यू है,
ठीक है, सही, जबरदस्त। दीपन जान बहुत शुक्रिया, उसको आपके साथ हम आगे बढ़ाएंगे। नाज़रीन, टिश्यू वेल्डिंग के बारे में, पैवंदकारी टिश्यूज़ की, उसके बारे में दीपन जान हमारे साथ बात कर रहे हैं, गुफ्तगु हम इनसे आगे बढ़ाएंगे, लेकिन अभी हम चलेंगे रुबाब की तरफ। जी रुबाब,
बहुत शुक्रिया खुर्रम जी, बिल्कुल आपकी गुफ्तगु भी जारी रहेगी, लेकिन नाज़रीन यहाँ वक्त हुआ है साथ मिलकर एक क्लिप मुलायजा फरमाएंगे और फिर आपकी खिदमत में हाजिर होंगे, प्रोग्राम से बुजुर्दगी को आगे बढ़ाएंगे। जी नाज़रीन, एक बार फिर आपको खुशामदीद कहते हैं और उम्मीद करते हैं आपको ये बेहतरीन अशार जो आपने मुलायजा फरमाया आपको पसंद आए होंगे। गुफ्तगु चल रही है हमारी दीपन जान गोश साहब से और हम फौरन चलेंगे खुर्रम की तरफ। जी खुर्रम,
शुक्रिया रुबाब जी, बिल्कुल टिश्यू वेल्डिंग, पैवंदकारी टिश्यूज की, इसके बारे में हमारी गुफ्तगु चल रही है। हर को जो भी नया एक प्रोसेस मेडिकल साइंस में आता है या किसी भी फील्ड में आता है तो उसमें एक सवाल उठाया जाता है और वो सवाल ये होता है कि फ़ायदा क्या है इस चीज़ का और टिश्यू वेल्डिंग का क्या फ़ायदा है, ये हम दीपन जान से पूछेंगे। दीपन जान, क्या फ़वाद क्या हैं इसके?
जब हम लोग पहले के जो टेक्निक्स जो हमें इस्तेमाल करते हैं उसके अगर हम उसके साथ देखा जाए तो इसके बहुत फ़ायदे हैं। पहले ये कि लाइक ये बॉडी के बाहर हमारे जिस्म के बाहर एक्सपोज नहीं रहता है, लाइक अच्छा, अंदर जैसे लेज़र होता है इन्वेसिव, जो जितना कम इन्वेसिव होता है, तो इसमें ये फ़ायदा होते हैं कि लाइक जो हमारे इन्फेक्शन के चांसेस कम होते हैं,
अच्छा,
जो हीलिंग टाइम होता है वो बहुत जल्दी होता है,
ठीक है।
फिर एक होता है कि हम लोग कभी देखते हैं जब हमें कोई भी चोट पहुँचता है तो स्कार फॉर्मेशन लाइक जो स्किन होता है उसमें कोई सफ़ेद कलर की जो स्ट्रेच वो आ जाता है, तो इससे वो भी कम होता है। और एक जो हमें हॉस्पिटलाइजेशन के जो कॉस्ट है, पेशेंट को ज़्यादा टाइम पे रखना पड़ता है, उसको फॉलोअप करना पड़ता है स्टीच टाका को खोलने के लिए, उसका खर्चा ये सब में नहीं है और समय भी कम लगता है।
सही, बहुत शुक्रिया दीपंजन। ये तस्वीर, इसमें क्या हम देख रहे हैं?
ये एक रिसर्च का काम है जिसमें जो रैबिट उसका जो टेंडन है उसको पहले जो जो काम किया गया उसको पहले उसमें इंसिजन किया गया था, उसको अलग किया गया था हड्डी से, फिर इस पर वेल्डिंग करने का हड्डी के साथ उस पर उसको ट्राई किया गया था। तो हम लोग जो स्पॉट्स देख रहे हैं जो चारों स्पॉट्स है वो लेजर वेल्डिंग के स्पॉट्स है, उस जगह पे वेल्डिंग किया गया है और देखा गया है कि इसका जो जोर है वो जो पहले के जैसे जो नॉर्मल जो जोर होता है हड्डी के साथ उसी हद तक पहुंचा गया है।
अच्छा, जबरदस्त। अच्छा, इसका मतलब ये है प्रोग्रेस हो रही। अच्छा दीपन जन, लेजर का इस्तेमाल बड़े अरसे से हो रहा है बदन में किडनी स्टोन तोड़ने के लिए, कुछ और
आंखों के कैटरेक्ट सर्जरी,
बिल्कुल, बहुत तो इसमें और उसमें क्या फर्क था?
उसमें हम लोग जो अभी तक जो लेजर जिसमें आप लोग यूज कर रहे हैं वो या तो कोई ट्रीटमेंट के तरीके पे यूज करते हैं, जो ऐसे आंखों का कैटरेक्ट सर्जरी होता है कैटरेक्ट को रिमूव करने में, या फिर जो हम डायबिटिक रेटिनोपैथी कहते हैं कि जो जो लोग का डायबिटीज होते हैं उन लोगों के रेटिना पे कुछ ज्यादा ही ब्लड वेसल्स दिखाई देते हैं जिससे अच्छा, उन लोगों का जो विजन होता है वो कम हो जाता है, तो एक्स्ट्रा ब्लड वेसल्स को बर्न करने के लिए। पर ये जो वेल्डिंग का हिस्सा है इसमें देखते कि लेजर के यूज से हम लोग कोई भी चीज को जोड़ना ये कोई ट्रीटमेंट या थेरेपी नहीं है, ये एक टूल है।
सही है, ठीक, सही, बहुत ज़बरदस्त। ये तस्वीर इसमें क्या दिखाया जा रहा है दीपंजन?
इसी का जो मैं बात कर लेकिन जो ऑप्थल्मोलॉजी में इसका जो यूज है, जैसे हमारे आंखों में जो कॉर्नियल बैग होता है जिसके अंदर जो लेंस रहता है, तो है? जब हम लेंस का रिप्लेसमेंट करते हैं या फिर कैथरेक्ट सर्जरी करते हैं, तो जब हम कॉर्निया को इंसिजन उसमें हम लोग काटते हैं जो अंदर से कुछ रिमूव करने के लिए, तो उसको बाद में हम लोग गोल्ड नैनो और जो काइटोसैन का जो पैच होता है उसको वहां पे रख के लेजर से उसको हम लोग वेल्डिंग करते हैं, तो बाद में जो कॉर्नियल जो नॉर्मल कंडीशन की तरह होते हैं उसी की तरह हम लोग जुड़ जाते हैं।
जबरदस्त। अच्छा दीपंजन, ये जब हम ये इस तरह की वेल्डिंग कर रहे होते हैं, पैवंदकारी कर रहे होते हैं, तो इसमें कुछ चीज़ें हैं जिनका हमें ख्याल रखना पड़े?
एक तो होता है कि जब हम लोग लेजर यूज कर उसका सोर्स, क्योंकि लेजर जो होता है वो लाइक बॉडी के लिए अप्रूव तो है, पर लाइक जो हीट होता है वो लाइक नुकसान साबित हो सकता है।
सही।
एक होता है लाइक कौन से टिश्यू पे करे उसका ध्यान रखना चाहिए।
सही।
और तीसरे के लिए क्या जोड़ लाइक कैसा बॉन्ड चाहिए, लाइक ये सब मेडिकल साइड पे आ जाते हैं, पर लाइक जो पेशेंट के साइड पे है लाइक इसके फायदे ही है, लाइक कोई नुकसान तो अभी तक नहीं दिखा है।
अच्छा दीपंजन, नैनो पार्टिकल्स इस क्या रोल है इस वेल्डिंग में नैनो पार्टिकल्स का?
तो पहले जो होता था, अभी तक 1970 से ये स्टार्ट हुआ है, पर 2007 तक जो अभी तक वेल्डिंग हुआ है वो मेनली विदाउट नैनो पार्टिकल्स हुआ है।
अच्छा।
तो लाइक इसमें क्या होता है कि जब हम लोग कोई भी जगह को लेजर पे फोकस करते हैं, उस रीजन के जो सारे सेल्स होते हैं या सारे टिश्यूज वो हीट एब्जॉर्ब करते हैं।
ठीक है।
तो जिसपे वेल्डिंग करना हो या जिसपे ना करना हो दोनों पे इफेक्ट होता है, जो कि पेशेंट के लिए खराब है, क्योंकि हमें जो अच्छे टिश्यूज है उस पर हमें कोई इफेक्ट नहीं लाना है।
ठीक है।
तो जो नैनो पार्टिकल्स है इसमें लाइक फिजिक्स के टर्म पे हम लोग एक चीज कहते हैं जो सरफेस प्लाज्मोन रेजोनेंस, ये एक फेनोमेनन होते हैं जिससे जो नैनो पार्टिकल्स है वो सिलेक्टिवली सिर्फ नैनो पार्टिकल्स ही लेजर का या किसी भी हीट सोर्स का हीट एब्जॉर्ब कर सकते हैं।
अच्छा,
तो सोचिए जैसे आपके पास दो टिश्यू है और एक के ऊपर नैनो पार्टिकल का कोटिंग है और उसके पास जो जगह नैनो पार्टिकल कोटिंग नहीं है, तो जब हम लेजर उसको फोकस करते हैं तो जिस एरिया को हम लोग अपने आप से कोटिंग करते हैं वही रीजन आपका हीट एब्जॉर्ब कर पाएगा, उसी के ऊपर चेंज आएगा।
ठीक है।
तो ये हम लोग के लिए फायदा है, जो बाकी के रीजन से जो आपके बॉडी के बाकी के हिस्से उसमें लेजर का कोई काम नहीं होगा, तो वो सेफ रहता है और आपका काम भी अच्छे तरीके से होता है।
जबरदस्त। ये तो बड़ी अच्छी चीज है कि नैनो टेक्नोलॉजी नैनो पार्टिकल का इस्तेमाल किया जाए ताकि जो बाकी जो है वो जल ना जाए,
उसमें कोई जल ना जाए, उसका फंक्शन में कोई चेंज ना आए।
सही। अच्छा कोई मिसाल तिपन जान दे सकते हैं कि अभी किन बीमारियों में अभी तक इस वेल्डिंग का पैवंदकारी का?
हाँ, तो हम लोग जब देख सकते जो रियल पेशेंट में जो हमारे ह्यूमन लाइक जब तक आदमियों पे काम आ गया है लाइक वो कुछ डेवलप्ड कंट्रीज में ऐसे काम हो रहा है कि जो मेरी ऑप्थल्मोलॉजी में लाइक आंखों की सर्जरीज में यूज हो रहा है, जब हम लोग केराटोप्लास्टी करते हैं जैसे कॉर्नियल ट्रांसप्लांटेशन या फिर कैथरेक्ट सर्जरी, उसके बाद जो कॉर्नियल को जोड़ा जाता है उसके हम लोग लेजर वेल्डिंग का अप्रूवल मिल गया है, और बाकी जो काम है वो अभी रिसर्च के तौर पे जैसे आर्टरीज को जोड़ना या फिर टेंडन्स को जोड़ना, स्किन, इंटेस्टाइन्स पे भी काम हो गया है। तो लाइक हम लोग उम्मीद करते हैं कि अगले 5 या 10 साल में जब तक ये अप्रूवल मिल जाए कि ये बायो कंपैटिबल, इसके कोई नुकसान
नहीं है,
तब तक ये और बीमारियों के इलाज के काम आएगा।
सही। बहुत शुक्रिया दीपंजन, गुफ्तगू आपके साथ आगे बढ़ाएंगे, लेकिन अभी हम चलेंगे रुबाब की तरफ, देखते हैं रुबाब हमारे नाज़रीन के लिए क्या लेके आएं। रुबाब
जी, खुर्रम, कहीं और जाने से पहले मैं आपको ले चलूंगी इस्लामाबाद, जहाँ हसन शाह साहब हमारे साथ फोन लाइन पर मौजूद है। सलाम अर्ज करती हूँ आपकी खिदमत में और बहुत बहुत खुश आमदीद कहती हूँ प्रोग्राम पर आपको। जी हसन शाह साहब, कल हमारी बात जो थी वो मुकम्मल ना हो पाई और मौजू हमारा ये था जो खवातीन काम करती हैं किसी भी फील्ड में, पढ़ाई की फील्ड में मुख्तलिफ मसाइल का उनको सामना करना पड़ता है, और आपने इशारा किया कि शायद इसलिए है कि मर्द हजरात समझते हैं कि वो उनकी जगह ले रहे, और कोई और खास वजूहत है इस बात की?
पहले तो मैंने जो इशारा किया था वो सब किया था कि मर्द हजरात कभी भी नहीं चाहते कि औरत जो है उनसे आगे निकल जाए या उनकी जगह ले ले या उनको किसी किस्म का वहां पे अपने से नीचे झुकापा महसूस होता है। और दूसरे नंबर पे फिर मैंने इशारा किया हमारे एशिया में ये मसाइल ज्यादा हैं एज कम्पेयर टू यूरोप या अमेरिका या दूसरे जो ममालिक हैं, और उसकी वजह यह है कि वहां पे ही ये वहाँ पे सबक दिया जाता है, क्योंकि वहाँ पे ज्यादातर को एजुकेशन और सारा सिस्टम इस तरह है कि टीम जो है ये आपके साथ ही रहेंगी और इन्होंने आपके साथ ही काम करना है, और ऐसा नहीं है कि ये आपसे अलग हैं,
जबकि
हमारे ममालिक में एशिया में ज्यादा ये मसाइल पैदा हो रही हैं। और ये है कि यहाँ पे एक फर्क रखा जाता है मर्द और औरत में, हालांकि हमारे दीन ने कह दिया हमारे कि इल्म हासिल करना हर मर्द और औरत पे फर्ज है, यानी कि यहाँ पे भी बिल्कुल बराबर किया गया है मर्दों اور بےتحاشا جگہوں پہ یہ بتایا گیا ہے کہ مرد اور عورت ایک جیسے ہیں.
جی حسن شاہ صاحب, کہیں ایسا تو نہیں کہ ہماری تربیت میں کمی ہے؟
حالانکہ ایسا ہونا نہیں چاہیے.
میں یہ پوچھنا چاہوں گی, ایسا تو نہیں کہیں ہماری تربیت میں کمی ہو اور ہم بچوں کو بچپن سے ہی بتاتے کہ یہ بیٹی ہے اور یہ بیٹا ہے, اور بیٹی اور بیٹی میں اتنا فرق ہے, وہ آگے چل کے ان چیزوں میں تبدیل ہو جاتی ہیں وہ چیزیں. جی میرے خیال سے جو ہے وہ ہمارا, جی میرے خیال سے ہمارا جو ہے رابطہ وہ کٹ گیا ہے. ناظرین میں آپ کو لے چلوں گی ایل سی ڈی کی طرف, جہاں پہ میں آپ کے لیے کچھ خبریں لے کے آئی ہوں. آج جو میں آپ کے لیے لے کے آئی ہوں, وائٹمن ڈی کا جو استعمال ہے وہ کتنا ضروری ہے ہمارے جسم کے لیے وہ میں آپ کو بتاتی ہوں. کہتے ہیں کہ انسانی جسم میں وائٹمن ڈی جو ہے وہ موجود ہوتا ہے, اور وہ جب آپ سورج کی روشنی میں جاتے ہیں یعنی باہر نکلتے ہیں اور سورج کی روشنی ڈائریکٹ آپ کے جسم پر پڑتی ہے, تو وائٹمن ڈی جو ہے اپنا کام کرنا شروع کر دیتا ہے. کہتے ہیں تقریباً ایک انسان کو 10 سے 15 منٹ جو ہے وہ روشنی کے سامنے, سورج کی روشنی کے سامنے اپنا وقت گزارنا چاہیے تاکہ اس کے جسم میں وائٹمن ڈی کی جو کمی ہے وہ پوری ہو سکے. خاص طور پر چھوٹے بچے جو بڑھ رہے ہو تو ان کی نشو نما کے لیے وائٹمن ڈی جو ہے وہ بہت بہت ضروری ہے. کہتے ہیں وائٹمن ڈی ہڈیوں کے لیے بہت مفید ثابت ہوتا ہے. اس میں آپ کو جو بول سکتے ہیں ہڈی دانت وغیرہ اور بہت سے مختلف قسم کے ہڈیوں میں جو درد ہوتے ہیں یہ ان سب کو بچاتا ہے. اس کے علاوہ وائٹمن ڈی آپ کو سینے کے کینسر اور پروسٹیٹ کینسر سے بھی بچاتا ہے. کہتے ہیں کہ وائٹمن ڈی کا جو استعمال ہے, اب آپ سپلیمنٹ کے طور پر لیں یا کسی قدرتی طور پر لیں, تو آپ کو فوراً جو آپ کے جسم کو ہے ایک خاص انرجی جو ہے وہ دیتا ہے. وائٹمن ڈی آپ کن چیزوں سے حاصل کر سکتے ہیں؟ سلمن مچھلی جو ہوتی ہے وہ وائٹمن ڈی کا بہترین جو ہے وہ ذریعہ ہے. اس کے علاوہ وائٹمن ڈی آپ کو پنیر, دودھ اور جو بہت پنیر, دودھ, سیریلز اور خوش میوہ جات اور انڈوں میں مل جائے گا. تو آپ ان چیزوں کا استعمال کریں تاکہ آپ کے جسم میں وائٹمن ڈی جو ہے وہ بھرپور رہے. خیر ناظرین, یہاں لیں گے ایک مختصر سا وقفہ, پھر آپ کی خدمت میں حاضر ہوں گے. آپ ہمارے ساتھ رہیے گا. جی ناظرین, خوش آمدید کہتے ہیں آپ کو, اور ہمارا رابطہ پھر سے حسن شاہ صاحب سے ہو گیا ہے, اور میں آپ کو دوبارہ خوش آمدید کہتی ہوں. اور یہ پوچھنا چاہوں گی کہ حسن شاہ صاحب, کہیں ایسا تو نہیں بچپن سے ہی ہماری تربیت میں کہیں کوئی کمی رہ گئی ہے؟ کیونکہ اکثر گھرانوں میں بیٹوں کو بیٹیوں سے زیادہ ترجیح دی جاتی ہے اور ان کے حق و حقوق کا زیادہ خیال رکھا جاتا ہے.
جو بلیم ہے وہ ہم اس پہ نہیں دیں گے کہ بچپن سے جو ہے وہ گھر سے کمی رہ جاتی ہے. یہ اوور آل معاشرہ جو ہے وہ رہتا ہے, اور اس میں آپ کو ایک اور بات بتاؤں کہ حکومت کا بھی بہت بڑا کردار ہوتا ہے کہ حکومت نے کس قسم کا ایجوکیشن سسٹم رکھا ہے, تعلیمی نظام کیسا ہے, اور وہ کس قسم کے جو ہے وہ خوش آئین ان تقریبات کو اور ان ایکٹیویٹیز کو پروموٹ کرتی ہے اپنے ملک میں.
بالکل
اس طرح کے مسائل کم ہو جائیں. جیسے کہ کینیڈا میں ایک زمانے میں بہت زیادہ یہ مسائل پیدا ہو گئے تھے, یہ 70 کی دہائی میں.
جی.
تو اس بعد ان کی گورنمنٹ نے بہت ہی خاطر خواہ اس پہ قابو پانے کے لیے ایکٹیویٹیز کی, اور اس کے لیے انہوں نے یہ اسکولنگ سسٹم کو تبدیل کیا کہ یہ پرابلمس کیوں آ رہے ہیں ہمارے ملک میں. تو یہ اوور آل ہمارے پورے معاشرے کو تبدیل کرنا پڑتا ہے. اس میں خالی صرف اور صرف گھر کا کردار نہیں ہوتا کہ گھر سے ہی آپ کو ایسی تربیت آ رہی ہے یا آپ کے اساتذہ کو, ٹیچرز کو آپ بلیم کر دیں.
جی حسن شاہ صاحب,
میں سمجھتا ہوں کہ ایک بہت بڑا کردار گورنمنٹ کا بھی ہوتا ہے.
جی آپ نے گورنمنٹ کی طرف اشارہ کیا, میں یہ پوچھنا چاہوں گی آیا کچھ خاص ایسی اتھارٹیز یا آرگنائزیشنز ہیں جو کام کرنے والی خواتین کے حق و حقوق کا دفاع کر سکیں؟
جی بالکل, ایسے قوانین بھی بنے ہوئے ہیں, بہت سخت قوانین بھی ہیں, اور بس صرف ہوتا ہے کہ وہ ان کو لاگو کیا جاتا ہے.
جی
جیسا کہ ہمارا یہ بہت ہی ہمارے ہمارے ممالک میں اس چیز کو کم اس پہ جو ہے عمل درآمد ہوتا ہے. یورپین کنٹریز میں اس پہ بہت کیا جاتا ہے کہ بہت بڑا جرم قرار دیا جاتا ہے.
جی
تو یہ بہت بات رول بناتے ہیں, امپلیمنٹیشن اس کو لاگو نہیں کیا جا رہا تو اس کا کیا فائدہ ہوا؟
بالکل. جی حسن شاہ صاحب بہت بہت شکریہ, آپ نے بہت کم وقت میں, مختصر وقت میں ہمارے آج کے موضوع پر روشنی ڈالی. بہت بہت شکریہ آپ کا, خدا حافظ. جی ناظرین, آپ کو سیر کرائیں گے ہم گیلان کی, کچھ خوبصورت مناظر دیکھتے ہیں گیلان کے, اور پھر آپ کی خدمت میں حاضر ہوں گے. آپ ہمارے ساتھ رہیے گا. جی ناظرین پھر سے آپ کو خوش آمدید کہتے ہیں. ایران کے صوبہ گیلان کی کچھ خوبصورت مناظر آپ نے ملاحظہ فرمایا, امید کرتا ہوں آپ کو پسند آئے گا. فوراً چلتے ہیں ناظرین ہم خرم کی طرف. جی خرم,
بہت شکریہ رواب جی. بالکل, بہرحال ہم گفتگو کے آخری حصے میں پہنچ چکے ہیں. دیپن جان گھوش ہمارے ساتھ موجود تھے, ایم ایس سی نینو ٹیکنالوجی ہیں, اور ان سے ہم نے ٹیشو ویلڈنگ کے بارے میں بات کی. پیوند کاری کہا جا سکتا ہے, ویلڈنگ کہا جا سکتا ہے, جوڑنا ٹیشوز کو آپس میں, یہ بات کی جا سکتی ہے. ہمارا بدن خلیوں سے بنا ہوا ہے, اور کچھ خاص ایک جیسے خلیے وہ جب مل جاتے ہیں تو ہم پھر اس کو ٹیشو کہتے ہیں. اور زیادہ تر جب بھی بات بدن میں ہم کرتے ہیں تو ٹیشو کے لیول پہ بات ہوتی ہے کہ یہاں پر جو ہے ٹیشو کو جوڑنا ہے, یہاں پر زخمی ہو گیا ہے. خلیوں کے لیول پہ بہت کم بات کی جاتی ہے. تو انہی کو اگر ان میں کوئی مسئلہ پیش آ جاتا ہے, ان کو آپس میں جوڑنا ہے, ویلڈ کرنا ہے, تو اس کے بارے میں بہرحال دیپن جان نے ہمارے سے بات کی. دیپن جان میں چاہوں گا کہ ایک بار پھر اگر کچھ لوگ جنہوں نے ابھی ہمیں پروگرام میں جوائن کیا, یا کچھ لوگ جو پروگرام دیکھ رہے ہیں لیکن خیر کیونکہ پیچیدہ تھوڑا سا ٹاپک تھا, اگر آپ ایک بار پھر یہ ویلڈنگ کو, وہ جو پہلے حصے میں آپ نے اس کی تعریف ڈیفینیشن بتائی تھی, وہ ایک بار پھر ہمارے ناظرین کے لیے اگر کر لیں تو بہت شکریہ ہوگا.
ایسے جو آپ نے کہا وہی میں بات کہوں گا کہ جیسے دو سیم طرح کے ہم طرح کے ٹیشوز ہیں, اگر ان میں کوئی انجیوری یا ٹراما آ گیا ہو اور اگر ہمیں اسے جوڑنا ہو, تو اس کا جو سب سے نیا طریقہ جو ابھی جس پہ ریسرچ چل رہا ہے تو وہ ہے ٹیشو ویلڈنگ, جس میں ہم لوگ لیزر یوز کرتے ہیں. کیونکہ ہمیں کچھ ایک ہیٹ کا سورس چاہیے جو ٹیشوز کے اندر جو کولاجین کا اسٹرکچر ہوتا ہے اس کو پہلے پگھلا سکے, اس میں چینج لا سکے, پھر جب وہ ٹھنڈا ہوتا ہے تب وہ پھر اپنے کنفرمیشن اپنے اینجمنٹ میں واپس جا سکے. تو جو نئے جو ٹیشوز ہوتے ہیں اس میں وہ جڑ جاتے ہیں.
صحیح, زبردست. اچھا دیپن جان, یہ ٹانکے جو ہم لگاتے ہیں, سٹیچز جو ہم لگاتے ہیں, اس کی جگہ لے پائے گی کچھ عرصے بعد؟
ہاں, یہ تو کیونکہ جو ٹانکے ہیں وہ تو لائک بہت پہلے, لائک ابھی تو ہم لوگ لائک جو اسٹیپل سے کلپس پہ آ گئے ہیں جو اور آگے بڑھ رہے ہیں, پر ابھی جس تیزی سے ریسرچ چل رہا ہے اس پہ لائک موسٹلی آپتھالموجلس سائٹ میں, اور جو الگ ٹینڈنس لائک پورے دنیا میں اس کا ریسرچ چل رہا ہے الگ الگ گروپ سے, تو امید کرتے لائک بہت ہی جلدی لائک یہ ایک لائک اہم حصہ نبھا پائے گا.
ٹھیک
سرجری.
اچھا دیپن جان, اب یہ سوال جو ہے بارہ ناظرین کے لیے میں پوچھ رہا ہوں کہ ان کو واضح ہو جائے یہ بات, جلد کے اوپر کے زخموں کے لیے ہی یہ ٹیکنالوجی ٹیشو ویلڈنگ استعمال ہو رہی ہے یا نہیں؟ جلد کے اندر, بدن کے اندر کہیں بھی کوئی زخم ہے, کوئی ہم نے سرجری کی ہے, اس کو بند کرنے کے لیے بھی ہم ٹیشو ویلڈنگ کا استعمال کر سکتے ہیں؟
ہاں, یہی جو آپ نے ایک اہم سوال پوچھا ہے, اسی کو میں بولنا چاہوں کہ جو سٹچ وغیرہ کلپس ہوتے ہیں وہ ہم صرف اوپر پہ یوز کر سکتے, اندر پہ یوز کر سکتے, پر اس کے لیے لائک سرجری اور انویسو ہوتا ہے. پر جو لیزر جو ہم جانتے ہیں یہ لائک باڈی کو پینیٹریٹ, باڈی کے اندر تک پہنچ سکتا ہے. تو جب ہم سرجری کر رہے ہیں جو آج کل مائکرو سرجریز وغیرہ ہوتے ہیں, تو اگر ہم کسی بھی طرح وہ جو گول نینو شیٹس ہے جو پالیمر, اگر اس کو ہم اندر پہنچا دیتے ہیں ٹیشوز کے اوپر جب ہم سرجری کر رہے ہیں, اور پھر ہم لوگ باہر سے لیزر کا لائک آپٹک فائبر سے ہم لوگ اس کے سرجری اس کی ویلڈنگ کر سکتے ہیں.
ٹھیک, بہت شکریہ دیپن جان گھوش, بہت اہم موضوع پر آپ نے آج بہرحال بات کی, اور بہرحال امید کرتا ہوں کہ ہمارے ناظرین کو کچھ حد تک اس کی سمجھ آئی ہوگی. بہرحال ایک پیچیدہ مسئلہ ہے, لیکن انشاءاللہ ہم لوگ کوشش کریں گے اس پہ مزید گفتگو بھی کریں. لیکن اصل جو بات یہاں پر نکلتی ہے وہ یہ ہے کہ ہمیں بھی آگے بڑھنا چاہیے. میڈیکل کی فیلڈ میں جو بھی ترقیاں ہو رہی ہیں اس کے ساتھ ساتھ جو ہے ہمیں بھی دنیا کے ساتھ چلنا چاہیے, اور ٹیشو ویلڈنگ کو ہم لوگ کو بھی چاہیے کہ ہم بیمار اپنے ہاسپٹلس میں ہسپتالوں میں اس کا استعمال کریں. بہت شکریہ ادا کرتا ہوں دیپن جان, آپ تشریف لائے.
شکریہ
جی رباب.
بہت شکریہ خرم آپ کا بھی, اور محترم دیپن جان صاحب کا بھی میں بہت شکریہ ادا کرتی ہوں کہ وہ یہاں پر آئے. ناظرین یہاں وقت ہوا ایک مختصر سا وقفہ لیں گے اور پھر آپ کی خدمت میں حاضر ہوں گے, ہمارے ساتھ رہیے. جی ناظرین ایک بار پھر خوش آمدید کہتے ہیں آپ کو, اور ہمارا پروگرام کم کم اپنے اختتام کی طرف پہنچ رہا ہے. بالکل,
صرف ایک بار پھر جو ہے دیپن جان گھوش جو انہوں نے بہرحال ٹیشو ویلڈنگ کے بارے میں بات کی, اور حسن شاہ جنہوں نے ہمارا ہفتہ کا موضوع کہ خواتین کی مشکلات اور صورتحال جو بہرحال ہے ورکنگ وومن کی, اس کے بارے میں بات کی. ہمارا کل جو ہے جیسے کہ آپ لوگوں کو پتہ ہے کہ ہم لوگ شخصیات کے بارے میں بات کرتے ہیں, اور ہم نے انتخاب کیا ہے فاطمہ جنہ کا, اور انشاءاللہ ڈاکٹر جعفر رضی خان فاطمہ جنہ کی شخصیت کے پر, ان کی زندگی کے اوپر گفتگو روشن ڈالیں گے اور گفتگو کریں گے.
اور بالکل, چونکہ ایک ایسی شخصیت, ایک ایسی خاتون, میرے خیال سے رول ماڈل ہم بول سکتے ہیں خواتین کے لیے, ورکنگ لیڈیز کے لیے.
بالکل ورکنگ لیڈیز کے لیے, اور اپنے بھائی کے شانہ بشانہ وہ رہیں ان کی تحریک میں, اور خود بہرحال بہت سی انہوں نے قربانیاں دیں اپنے کام کے لیے, اپنے مقصد کے لیے,
اپنی ذاتی زندگی تک میں بھی بہت سی قربانیاں.
ایسا ہی ہے, بالکل صحیح. تو بہرحال وقت ہمارے پروگرام کا ختم ہو گیا ہے, صرف یہ بتاتا چلوں کہ facebook.com/sutmorningshow پر ہمیں مت بھولیے گا, آپ کا ساتھ بہت ضروری ہے پروگرام صبح زندگی میں, کیونکہ پروگرام صبح زندگی آپ لوگوں کا اپنا پروگرام ہے. رباب آپ کو دعا کرنا چاہتی ہیں ہمارے ناظرین کے لیے؟
دعا کروں گی کہ ہمارے عزیز ناظرین کے چہروں پر جو خوبصورت مسکراہٹ ہے ہمیشہ قائم اور دائم رہے. کل تک کے لیے مجھے رباب منصوری اور خرم علی کردیزی کو اجازت دیجیے.
خدا حافظ.